Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexi Duituplu, Sat Megahertz. सुर्खेत सहित देशैभर मानसिक रोगका बिरामी बढ्दै सुर्खेतमा आवश्यक जनशक्तिको अभाव र बिरामीले रोग लुगाउँदा समस्यामा उपचारमा समस्या
स्थानीय तहको चुनावमा सहभागी हुने स्वयंसेवकलाई सुर्खेतमा मतदाता शिक्षा तालिम सुरु जिल्लामा रहेका 9 तहमध्ये कहाँ कति मतदाता छन् भन्ने खुल्न बाँकी
सिरियामाथि अमेरिकाले गरेको आक्रमणको सिरियाको विद्रोहीले स्वागत गरे सिरियाली सरकार भने रुष्ट
र धनगढी प्रिमियर लिगको तयारी पूरा आइपिएलमा कोलकाताको शानदार जित गुजरात पराजित हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट पार्वती पाठक र डिलु राउतको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा मानसिक रोगलाई केन्द्रित गरेर विश्व स्वास्थ्य दिवस हिजो सुर्खेत सहित देशभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ विश्वव्यापी रूपमा बढ्दो समस्याकारमा रहेको मानसिक रोगलाई केन्द्रित गरेर यसपालि उदासीनताको रोग खुलेर कुरा गरौं भन्ने नारासहित यो दिवस मनाइएको हो सुर्खेतमा पछिल्लो 8 महिनामा 328 जनामा मानसिक रोगका बिरामी उपचारमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका जनस्वास्थ्य प्रमुख शम्भु प्रसाद गेवालीले बताउनुभयो उहाँले सुर्खेतमा यो पनि रोग समस्याका रूपमा रहेको भन्दै उपचारका लागि आउने 25-30% यो समस्या देखिने गरेको बताउनुभयो
डिप्रेसन गर्ने मानसिक रोग एकदम आम जनतामा देखिएको छ ओपिडीमा आउने सम्पूर्ण बिरामी मध्ये राम्रोसित यदि परीक्षण गर्यो राम्रोसित हिस्ट्रीहरू लियो भने 25-30% मान्छेमा चाहिँ मानसिक रोग छ भन्छ नेपालमा अब यसको चाहिँ सर्टेन निदान गर्ने इन्डिकेटर केही मापदण्डहरू छ त्यसको आधारमा गर्दा र विश्वभरि हेर्दाखेरि करिब 30 करोड मान्छेहरूमा सबै किसिमको उमेरका मान्छेहरूमा यो रोग देखिएको छ
सुर्खेतमा दक्ष जनशक्ति र औषधिको अभाव हुँदा पनि यसको उपचारमा समस्या रहेको उहाँको भनाइ छ
अब स्वास्थ्य कर्मीलाई तालिम दिने कुराहरू स्वास्थ्य संस्थामा मानसिक रोगको औषधि एकदम न्यून छ जहाँ चिकित्सक हुनुहुन्छ त्यहाँ एक किसिमको औषधि छ तर अहिले भर्खरै एटलिस्ट 6 किसिमको मानसिक रोगमा प्रयोग गर्ने औषधि गभर्मेन्टले चाहिँ इसेन्सियल ड्रग लिस्टमा राखेको छ 70 आइटम प्लस 6 आइटम त्यो गर्दैछ भयो भने हाम्रो स्वास्थ्य संस्थामा तालिम लिइसकेपछि अनि औषधि उपचार गर्ने व्यवस्था पनि हुँदैछ जनशक्ति नै कम छ जम्मा 200 जना हुनुहुन्न त्यो मानसिक रोग विशेषज्ञ मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हो मानसिक रोग विशेषज्ञ हुनुहुन्न हाम्रो स्वास्थ्य कर्मी चाहिँ तालिम प्राप्त हुनुहुन्न यो चाहिँ सबभन्दा ठुलो ग्याप यो पनि छ धेरै औषधि छैन मानसिक रूपमा प्रयोग गर्ने औषधि धेरै छैन है कुस्किले 10-12 आइटम मात्रै छ
उचित उपचार र परामर्श पाए यो रोग निको हुने भन्दै उहाँले यसका बिरामीले बेलैमा उपचार गर्नुपर्नेमा जोड दिनुभएको छ
यसको ट्रिटमेन्ट गरिएन यसको चाहिँ समयमै उपचार गरिएन अथवा परामर्शहरू गरिएन भने यसको अल्टिमेटली चाहिँ मान्छेले सुसाइड गर्छ विद्यालयमा पढ्ने कलेजमा पढ्ने वृद्ध वृद्धाहरू होइन जुनसुकैको उमेर चाहिँ बच्चाहरू बाहेक अरूले चाहिँ सुसाइड गर्ने मेन कारण डिप्रेसन
गेवालीले दक्ष जनशक्तिको अभावमा यो रोगका बिरामीको पहिचान गर्न समेत समस्या रहेको भन्दै जिल्लाका सबै स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मीलाई यस सम्बन्धी तालिमको व्यवस्था गर्न माग गरेको बताउनुभयो
सुर्खेतको हेर्दाखेरि गएको वर्ष जम्मा 328 जना डिप्रेसनको बिरामीहरू चाहिँ रिपोर्टिङ भएको थियो स्वास्थ्य संस्थाबाट यो कम हो किनभने हाम्रो स्वास्थ्य कर्मीलाई तालिम हामीले दिएका छैनौँ नेपाल सरकारले दिने कुरा हो यो तालिमको व्यवस्था छैन त्यस कारणले गर्दाखेरि अब त्यसलाई चाहिँ निदान गर्न नसक्ने भएपछि त्यसको चाहिँ रिपोर्टिङ रेकर्डिङ पनि कम हुन्छ यदि हामीले स्वास्थ्य कर्मीलाई तालिम र अलिकति बढ्थ्यो र हामीले त्यसै यी सबै डाटालाई हेरेर अहिले स्वास्थ्य सेवा विभागमा सुर्खेत जिल्लाका सबै स्वास्थ्य कर्मीलाई मानसिक स्वास्थ्य तालिम दिनुपर्छ भनेर माग गरेको र आश्वासन पनि दिनुभएको छ होइन यो भयो भने अलिकति बढी यसको चाहिँ कुरा हुन सक्छ
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले अहिले गुरुबाकोट नगरपालिकाको मेहेलकुना पञ्चपुरी नगरपालिकाको सालकोट लेगबेसी नगरपालिकाको दशरथपुरमा मानसिक रोगको परीक्षण र उपचार गर्ने व्यवस्था रहेको जनाएको छ दैनिक जसो 30-40 मिनटसम्ममा योग तथा शारीरिक व्यायाम गरेमा अनावश्यक कुरा मनमा नसोचेमा मनलाई सधैँ खुसी राखेमा आफूले गरेका सबै काममा खुसी बनेमा र सबैले सधैँ सहयोग गरेमा पनि यो रोग लाग्नबाट बच्न सकिन्छ।
यस्तै पञ्चपुरी नगरपालिकाको सालकोट र लेगबेसी नगरपालिकाको दशरथपुरमा विश्व स्वास्थ्य दिवसको अवसरमा मानसिक रोगबाट बस्ने उपायका बारेमा जानकारी गराइएको छ। मानसिक स्वास्थ्य सरकार समितिको समन्वयमा प्राथमिक स्वास्थ्य केन्द्र सालकोट र दशरथपुरमा यसबारे अन्तर्क्रिया गरिएको छ। दुवै स्वास्थ्य केन्द्रमा अन्तर्क्रिया गरी उदासीनता तथा दिगदारीपनाबाट बस्ने उपायबारे सबैलाई जानकारी गराइएको छ। प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुरका मेडिकल अधिकृत डाक्टर सुषमा खड्काले दशरथपुरमा मानसिक रोग मध्येको उदासीनता तथा दिगदारीपनाबाट हुन सक्ने खतराबाट बस्ने उपायबारे जानकारी दिनुभएको छ। यस्तै गरी प्राथमिक स्वास्थ्य केन्द्र सालकोटका मानसिक स्वास्थ्य सरकार समितिका अध्यक्ष इन्द्रा विशीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो।
स्थानीय तहको चुनावमा सहभागी हुने स्वयंसेवकलाई सुर्खेतमा मतदाता शिक्षा तालिम सुरु भएको छ। तीनवटा चरणमा गरी 240 जनालाई मतदाता स्वयंसेवक तालिम दिइने जिल्ला निर्वाचन कार्यालय सुर्खेतका प्रमुख सुनिता थापाले जानकारी दिनुभयो। उनीहरूले गाउँ गाउँ गएर मतदातालाई मतदानसँग सम्बन्धित विभिन्न विषयमा जानकारी दिने बताउनु भएको छ। सुर्खेत जिल्लामा यो स्थानीय तहको चुनावमा 184,398 जना मतदाताले भोट हाल्न पाउने उहाँको भनाइ छ। जिल्लामा रहेका 9 तहमध्ये कहाँ कति मतदाता छन् भन्ने खुल्न नसकेको उहाँको भनाइ छ। स्थानीय तहको चुनावका लागि यही चैत 28 गतेदेखि 31 गतेसम्म प्रमुख निर्वाचन अधिकृत र अधिकृतलाई आयोगले नै तालिम दिने भएको छ।
नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको 17 वार्षिक साधारण सभा वीरेन्द्रनगरमा सम्पन्न भएको छ। सभामा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष शरद कुमार गौचनले निर्माण व्यवसायकै अस्वस्त प्रतिस्पर्धाले पेसा मर्यादित हुन नसकेको र काममा गुणस्तरीयता आउन नसकेको बताउनु भएको छ। उहाँले साना कामहरू साना निर्माण व्यवसायहरूलाई दिनुपर्ने आफूहरूको माग रहेको भन्दै उपभोक्ताहरूलाई दिइने काम रोक्न सरकारसँग आग्रह गरेको बताउनु भएको छ। भन्दा न्यून रकम हाल्नेलाई टेन्डर दिने सरकारको नीतिले व्यवसायीहरू समस्यामा परेको भन्दै उहाँले क्षमता र दक्षताका आधारमा काम दिनुपर्ने सुझाव दिनुभएको छ। राम्रो काम गर्नेलाई पुरस्कृत र काम गर्नेलाई गर्नेलाई दण्ड गर्ने प्रावधान नहुँदा पनि निर्माण व्यवसाय पेसा सम्मानित हुन नसकेको उहाँले बताउनुभयो। नेपाल निर्माण व्यवसाय महासंघका केन्द्रीय उपाध्यक्ष रुद्रप्रसाद शर्माले घटेर टेन्डर हाल्नु नै विकास र प्रगतिको बाधक भएको बताउनु भएको छ। नेपाल निर्माण व्यवसाय एकता समाज सुर्खेतका अध्यक्ष यामबहादुर विशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण व्यवसाय एकता समाज सुर्खेतका महासचिव हर्ष विक्रम खड्काले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। निर्माण व्यवसायको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण व्यवसायको छवि बनाउन सफल सुर्खेतका प्रतिष्ठित व्यवसायी डाक्टर सूर्य बहादुर खड्कालाई सम्मान गरिएको छ।
जडीबुटी संरक्षणका लागि चोरी पैठारी नियन्त्रणमा मात्र नभई उत्पादनमा पनि ध्यान दिनुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। नेपालगंजमा जिल्ला वनस्पति कार्यालयले गरेको जडीबुटी संकलन तथा संरक्षण सम्बन्धी छलफलका सहभागीहरूले यस्तो कुरा बताएका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जडीबुटीको निर्यात मात्र भइरहेकाले यसको उत्पादनमा वृद्धि गरी पुनः उत्पादनमा पनि काम गर्नुपर्ने बताउनुभयो। बाँकेका प्रहरी प्रमुख प्रहरी परीक्षक टेकप्रसाद राईले प्रहरीलाई पनि प्रतिबन्धित जडीबुडीको चोरी निकासी बाहेकका अरू कुराको विषयमा जानकारी नभएकाले यस विषयमा जानकारी गराउनुपर्ने बताउनुभयो। बाँके राष्ट्रिय निकुञ्जका डिलबहादुर पूर्जा पुनले वनस्पतिको संरक्षणका साथै प्रचार प्रसार पनि गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा जिल्ला वनस्पति कार्यालय बाँकेका प्रमुख सुनिल कुमार आचार्यले कार्यपत्र प्रस्तुत गरी बढ्दो खाद्य असुरक्षाको अवस्थालाई कम गर्न जडीबुडी व्यवसायबाट फाइदा भएकाले उत्पादन र संरचनामा जोड़ दिनुपर्ने बताउनुभयो।
नेपाल विद्युत प्राधिकरण नेपालगंज शाखाले विद्युत सुरक्षा दिवस 2073 मनाएको छ। विद्युतीय सुरक्षा चुवार नियन्त्रण र किफायती उद्योग भन्ने नारासहित सुरक्षा दिवस मनाइएको हो। नेपालगंजको धम्बोजी चोकबाट सुरु भएको प्रभात फेरी गणेशमान चोक भेरी हस्पिटल हुँदै विद्युत कार्यालयमा कोडसभामा परिणत भएको छ। कोडसभामा बोल्दै नेपालगंज शाखा प्रमुख उमेश कुमार झाले विद्युतको चोरी निकासी नियन्त्रणलाई तीव्रता दिएको बताउनु भएको छ।
हुम्लामा तीन दिनको लगातार वर्षापछि सदरमुकाम सिमकोट लगायत माथिल्लो हुम्लामा हिमपात सुरु भएको छ। गत मंगलबारदेखि परेको हावाहुरी सहितको वर्षापछिको हिमपातका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ। अत्याधिक चिसो र हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ भने पशुको आहारामा समेत समस्या परेको स्थानीय बासिन्दाले बताएका छन्। सदरमुकाम सिमकोट र नामखामा बाक्लो हिउँ समेत जमेको छ।
भेरी खबरमा खबरको सिलसिला अझै जारी छ, अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। कालीकोटमा अझै 63% कुपोषण रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला विकास समिति र जिल्ला कृषि विकास कार्यालयले खाद्य सुरक्षा तथा पोषण लगायतका कार्यक्रम गरे पनि उल्लेख्य सुधार हुन सकिरहेको छैन। सरकारी निकायले पोषण सम्बन्धी दर्जनौ कार्यक्रम सञ्चालन गरेको भए पनि कुपोषणमा भने न्यूनीकरण हुन सकिरहेको छैन। शीघ्र कुपोषणको एकीकृत स्थापन कार्यक्रम लागू गरी कुपोषण न्यूनीकरणको पहल थालेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयले जिल्लामा 2 बहिरङ्ग सेवा केन्द्र थप गरी 10 बहिरङ्ग सेवा केन्द्र विस्तार गरेको जिल्ला अस्पताल प्रमुख कौशल अलीले बताउनुभयो। धौलागुह, सिउना, मेहेलीबुडी, रकु, कुमाउ गाउँ, राचुली, गेल्ला स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा बहिरङ्ग उपचार केन्द्र सञ्चालन गरिएको छ। हालै रामनाकोट र सुक्का टियामा पनि सेवा विस्तार गरी सुकाठियामा 16 कडा शीघ्र कुपोषित बालबालिकालाई उपचार दिइरहेको जिल्ला स्वास्थ्यका पोषण सम्पर्क व्यक्ति कटक बहादुर महतले जानकारी दिनुभयो।
असिना पानीले असममा पाक्नै लागेको गहुँबालीमा क्षति पुर्याइएपछि किसान मर्कामा परेका छन्। असमका मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, ढकारे गाउँपालिका, तुर्माखाँद गाउँपालिका लगायत स्थानमा असिना पानीले क्षति पुर्याएको स्थानीयवासीले बताएका छन्। असिना पानीले डोटीको भोक्टान गाउँपालिकामा पनि पाक्नै लागेको गहुँबालीमा पूर्ण क्षति पुगेको स्थानीय शारदा देवी बोहराले जानकारी दिनुभयो। असिना पानीले तोरी, आलु, धानको बेर्ना लगायतमा क्षति गरेको छ।
व्यवस्थित परिवार स्वास्थ्य र विकासको आधार भन्ने नाराका साथ नेपाल परिवार नियोजन संघ सुर्खेत शाखाको 37 साधारण सभा सम्पन्न भएको छ। सभामा नेपाल परिवार नियोजन संघ सुर्खेतका केन्द्रीय सदस्य दिलीप कुमार वाग्लेले नेपाल परिवार नियोजन संघ सुर्खेत शाखाले लक्ष्य अनुसारको प्रगति गरेको बताउनु भएको छ। नेपाल परिवार नियोजन संघ सुर्खेत शाखाका देवप्रसाद अर्यालले गाउँघरमा परिवार नियोजनको उपयोग भइरहेकाले यसमा उपलब्धि भएको बताउनु भएको छ। शाखाले आफ्नो नियमित कार्यक्रम अन्तर्गत विभिन्न ग्रामीण तथा शहरी परियोजना क्षेत्र मार्फत प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गरेको उहाँको भनाइ छ। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका अधिकृत प्रमुख प्रकाश पौडेल, सुन्दर नेपालका सल्लाहकार मन्त्री शान्ति प्रसाद कणेल, संघका पूर्व कोषाध्यक्ष नवराज कोइराला, नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष बलराम रेग्मी, नगेन्द्र प्रसाद धमला लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
सरकारले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन संसदमा पेश गरेको छ। संसदीय समितिका सांसदहरू तथा सरोकारवाला निकायको दबावपछि सरकारले 3 आर्थिक वर्षको वार्षिक प्रतिवेदन 1-7 बैठकमा पेश गरेको हो। संसद बैठकमा कानून मन्त्री अजय शंकर नायकले आयोगको आर्थिक वर्ष 2070-71, 71-72 र 72-73 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। यसअघि संसदीय समिति तथा सांसदहरूले आयोगको प्रतिवेदन संसदमा पेश हुनुपर्ने भन्दै सरकारको आलोचना गर्दै आएका थिए। बैठकमा ऊर्जा मन्त्री जनार्दन शर्माले विद्युत नियमन आयोग विधेयक 2073 प्रस्तुत गर्नुभएको छ। बैठकमा विधायन समितिका सभापति गंगा चौधरीले फौजदारी कसुर, सजाय निर्धारण तथा कार्यान्वयन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभएको छ। सामाजिक व्यवहार सुधार विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2073 र राज्य व्यवस्था समितिको वार्षिक प्रतिवेदन 2073 पनि बैठकमा पेश भएको छ। बैठकको शून्य समय तथा विषय समयमा बोल्दै सांसदहरूले सार्वजनिक महत्वका विषय, स्थानीय समस्या लगायतमा संसद र सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाली कंग्रेसले स्थानीय तहको चुनाव एकै चरणमा हुनुपर्ने जनाएको छ। स्थानीय तहको निर्वाचनमा पार्टीको तयारी र घोषणा पत्रका बारेमा सुझाव लिन आयोजित केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा कंग्रेसले यस्तो निष्कर्ष निकालेको हो। बैठकमा अधिकांश केन्द्रीय सदस्य र सांसदले मुलुकमा निर्वाचन हुन नदिने योजनाका साथ दुई चरणमा निर्वाचन गर्ने कुरा चर्चामा ल्याइएको बताउँदै निर्वाचन एकै चरणमा र तोकेकै मितिमा हुनुपर्ने बताएका छन्। उप प्रधानमन्त्रीको वरिताको विषय सार्वजनिक भई चर्चामा आउँदा जनता माझ नकारात्मक सन्देश गएको भन्दै केन्द्रीय सदस्यले पार्टीको नेतृत्व तहबाट यो विवाद हल गर्नुपर्ने सुझाव पनि दिएका छन्। बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएको मितिमा निर्वाचन हुनेमा आशंका नगर्न सबै नेता कार्यकर्तालाई आग्रह गर्दै एक ढिक्का भएर निर्वाचन नहोमिन निर्देशन दिनुभएको छ। बैठकमा मधेसका माग सम्बोधन गर्न चार बुधे संशोधन प्रस्ताव संसद दर्ता भइसकेको अवस्थामा पाँच बुधे प्रस्तावको हल्ला कसरी कहाँबाट आयो भने केन्द्रीय सदस्य तथा सांसदले प्रश्न उठाएका छन्। पार्टीले बैठकमा उठेका सबै सुझाव घोषणा पत्र तयारी समितिमा पठाउने र तराई मधेसका मागलाई सम्बोधन गर्न अधिकतम सहमतिका साथ संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यसअघि पार्टीले घोषणा पत्रका बारेमा भातृ शुभोच्छुक र पेशागत संस्थाका प्रतिनिधि तथा बुद्धिजीवीसँग छलफल गरी राय सुझाव संकलन गरिसकेको पार्टी कार्यालयका सचिव डाक्टर प्रदीप राजुलीले बताउनुभयो। पार्टीले सबैका राय सुझावसहित स्थानीय मुद्दा र आवश्यकता समेटिने तर संक्षिप्त घोषणापत्र आगामी वैशाख पहिलो साताभित्र तयार हुने जनाएको छ। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ, अहिलेलाई भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबरहरू, बाँकी खबरमा लागू केही खबर संक्षेपमा। मधेस केन्द्रित दलले संसदको हिजोको बैठक पनि बहिष्कार गरेका छन्। संविधान संशोधन लगायतका माग पूरा हुनुपर्ने भन्दै मधेसी दलले लगातार संसद बैठक बहिष्कार गर्दै आएका छन्। हिजोको बैठकमा नेकपा एमालेका भीम आचार्यले उप प्रधानमन्त्रीको वरिष्ठता विवादले मन्त्री परिषदको बैठक बस्न नसकेको हो भने त्यो देशकै लागि लज्जाको विषय भएको बताउनुभयो। यस्तै अन्य दलका सांसदहरूले समसामयिक विषयवस्तुमा आफ्नो धारणा राखेका छन्।
नेपाली सेनाको बम डिस्पोजल टोलीले बैतडीमा पाँच बोरा बम निष्क्रिय पारेको छ। विभिन्न ठाउँमा फेला परेको सशस्त्र द्वन्द्वको बेलाको पाँच बोरा सकेट बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। शत्रु मर्दन गुल्म बैतडीको बम डिस्पोजल टोलीले दशरथ चन्द्र नगरपालिका दुई कठपतेको जंगलमा निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तत्कालीन विद्रोही माओवादीले चलाएको 10 वर्ष द्वन्द्वका बेला जिल्लाको विभिन्न ठाउँमा फेला परेका दर्जनौं स्थान सकेट बम सुरक्षित रूपमा प्रहरी कार्यालयमा राखेको र विस्फोट हुन सक्ने जोखिम बढेपछि निष्क्रिय पारिएको हो।
विविधता नेपालगंजको मौलिकता, शान्ति, सद्भाव र समृद्धितर्फको यात्रा भने नारासहित नेपालगंजमा नेपालगंज महोत्सव शुरू भएको छ। चैत 31 गतेसम्म सञ्चालन हुने महोत्सवको अवसरमा नेपालगंजमा हिजो प्रभात फेरी लगायत विविध कार्यक्रम गरिएको छ। यस्तै बिहान 15 किलोमिटर दूरीको साइकल रेस प्रतियोगिता पनि गरिएको छ। महोत्सवको अवसरमा 30 र 31 गते फिल्म फेस्टिभल आयोजना हुने महोत्सवका संयोजक नन्द देवकोटाले जानकारी दिनुभयो।
भेरी खबरमा अब एउटा विदेशको खबर। सिरियामाथि अमेरिकाले गरेको आक्रमणको सिरियाको विद्रोहीले स्वागत गरेका छन्। अहिले भएको यो आक्रमण नै पर्याप्त नभएको भन्दै उनीहरूले अझ धेरै आक्रमण गर्न अमेरिकालाई आह्वान पनि गरेका छन्। सिरियाको मध्यभागमा भएको आक्रमणमा 6 वर्ष लामो द्वन्द्वको अवधिमा भएको पहिलो अमेरिकी आक्रमण हो। आर्मी अफ इस्लाम फ्याक्सनका प्रमुखमध्ये एक मोहम्मद अलौसले राष्ट्रपति बसर अल असदको शासनबाट सिरियाली जनतालाई मुक्त गर्न सम्पूर्ण विश्व लाग्नुपर्ने बताउनु भएको छ। अन्य विद्रोही समूहले पनि अमेरिकी आक्रमणको स्वागत गर्दै सिरियाली शासक विरुद्ध निरन्तर यस्तै हमला गर्न आह्वान गरेका छन्। सिरियाली शासक विरुद्ध क्रोध हुने क्रममा अमेरिकाले 59 टोमाहक क्रुज मिसाइल आक्रमण गरेको छ। सिरियाली शासक बसर अल असदको नेतृत्वको सरकारले रासायनिक हतियार प्रयोग गरी सर्वसाधारण विरुद्ध ज्यादती गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा मिसाइल आक्रमण भएको हो। राष्ट्रपति ट्रम्पले न्यायका लागि आक्रमण गरेको बताउनु भएको छ। आक्रमणमा परि 6 जना सिरियाली सैनिक मारेको सिरियाको सरकारी सेनाले दावी गरेको छ। सिरियाको सरकारी टेलिभिजनले अमेरिकाको आक्रमणलाई अमेरिकी उदन्तताको संज्ञा दिएको छ।
भेरी खबरको अन्त्यमा अब लागू के खेल खबरतिर। सर्वाधिक पुरस्कार राशिको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको सम्पूर्ण तयारी पूरा भएको छ। यही सेत 27 देखि वैशाख 9 सम्म हुने डीपीएल क्रिकेटमा 6 टोली सहभागी हुने आयोजक धनगढ़ी क्रिकेट एकाडेमी र सुदूरपश्चिमाञ्चल एकाडेमीले जनाएका छन्। विभिन्न 6 शहरका नाम रहेका 6 टोलीको नेतृत्व राष्ट्रिय टोली चर्चित खेलाड़ीले गर्दै हुनुहुन्छ। सीवाईसी अत्तरियाको कप्तानी ज्ञानेन्द्र मल्ल, विराटनगर किङ्सको कप्तानी शरद भेसवाकर, काठमाडौँ गोल्डेन्सको कप्तानी वसन्त रेग्मी रहनु भएको छ। यस्तै रूपन्देही च्यालेन्जर्सको शक्ति गौचन, कञ्चनपुर आइकोनिकको विनोद भण्डारी र टिम चौराहा धनगढीको कप्तानी फारस खड्काले गर्दै हुनुहुन्छ। आज हुने प्रतियोगिताको उद्घाटनमा नेपाल 11 र धनगढी 11 बीच च्यारिटी खेल हुनेछ। च्यारिटी खेलबाट खर्च कटाएर बचेको रकम धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बनाउने महत्वाकांक्षी परियोजना ड्रिम फाफलालाई हस्तान्तरण गरिनेछ। प्रतियोगिताको विजेताले 15 लाख र उपविजेतालाई 7 लाख पुरस्कार प्राप्त गर्नेछन्।
र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात लायन्सलाई 31 बल बाँकी 10 विकेटले हराएको छ। कृतिमानी जित निकाल्न 184 रनको लक्ष्य कोलकाताले 14 ओभर 5 बलमा विकेट नगुमाई भेट्टाएको हो। कोलकातालाई जिताउन क्रिस लाइनले 41 बल नकआउट 93 रन बनाउनु भयो। उहाँले 8 छक्का र 6 चौका बनाउनु भएको थियो। यस्तै कप्तान गौतम गम्भीरले 48 बलमा नकआउट 76 रन बनाउनु भएको हो। 12 चौका प्रहार पनि गर्नुभएको छ। गम्भीर र लायन्सले आइपिएल क्रिकेटमा पहिलो विकेटमा लागि सर्वाधिक रन साझेदारीको रेकर्ड पनि बनाउनु भएको छ। यसअघि यो रेकर्ड क्रिस गेल र दिलसानको नाममा रहेको थियो। उहाँहरूले 167 रनको साझेदारी गर्नुभएको थियो। यसअघि टस हारेपछि ब्याटिङमा आएको गुजरातले निर्धारित 20 ओभरमा 4 विकेट जाँदा 183 रन बनाएको थियो। गुजरातका लागि सुरेश रैनाले 51 बलमा 68 रन बनाउनु भएको थियो। दिनेश कार्तिकले 25 बलमा 47 रनका साथै भेन्डर्स म्याकुलाले 24 बलमा 35 रन बनाउनु भएको थियो। कोलकाताका कुलदीप यादवले 2 ट्रेन्ट बोल्ट र पियुष चावलले 1-1 विकेट लिनुभयो। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेत सहित देशैभर मानसिक रोगका बिरामी बढ्दै, सुर्खेतमा आवश्यक जनशक्तिको अभाव र बिरामीले रोग लगाउँदा उपचारमा समस्या।
स्थानीय तहको चुनावमा सहभागी हुने स्वयंसेवकलाई सुर्खेतमा मतदाता शिक्षा तालिम सुरु। जिल्लामा रहेका 9 वटा तहमध्ये कहाँ कति मतदाता छन् भने खुल्न बाँकी।
सिरियामाथि अमेरिकाले गरेको आक्रमणको सिरियाको विद्रोहीले स्वागत गरे, सिरियाली सरकार भने रुष्ट।
र धनगढी प्रिमियर लिगको तयारी पूरा, आइपिएलमा कोलकाताको शानदार जित, गुजरात पराजित। हवस् त अहिलेलाई बिहान 6:30 बजेको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै पार्वती पाठक र डिलु राउत पनि बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।